रुपी आरबीटी राख्न लगाई बोनस ब्यालेन्स र हरेक हप्ता 30,000 सम्मको नगद उपहार जित्ने मौका पाउनुहुनेछ।
थाहा पाइस?
सही हो, अब म पनि मेरो फोनको धुन म आफै बनाउँछु अनि सँगै बोनस माइनस नै पाउँछु।
आजै आफ्नो पीआरबीटी रेकर्ड गर्न 1717 डायल गर्नुहोस्। एनसेल, आज भोलि सधैँ सँगै।
किसान मात्र नै हो, आओ हाम्रा साथमै कृषि उद्यमी।
विदेशो नौकरी मात्र नै हो, अब हाम्रा सँग आफ्नै ठौरको उद्यमी।
हाम देख्ताओ अपार सम्भावना। एनएमबी बैंक, समृद्ध नेपाल नीति।
घटना विश्लेषण र विचार, शुक्ला फाटा समाचार। नमस्कार, शुक्ला फाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। म ओमप्रकाश पाण्डेय। शुक्ला फाटा एफएम 90.4 मेगाहर्ज, बारासिङ्गा एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचारमा हामी प्रस्तुत गर्छौँ। चालु आर्थिक वर्षको प्रथम चौमासिकमा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च न्यून। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहरा र गभर्नर नेपालबीच भेटवार्ता। कैलालीमा निर्माणाधीन मोहना पुनतरिया 6-लेन सडकको परीक्षणका रूपमा पिचको काम सुरु। कञ्चनपुरमा लागु पदार्थसहित 2 पक्राउ। नेपालले विद्युतको क्षेत्रमा राम्रो प्रगति गरेको विश्व बैङ्कको भनाई। नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण। र साग अन्तर्गत आउँदो बुधबारदेखि भलिबलका खेलहरू सञ्चालन हुँदै।
सूचना सूचना सूचना, नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रको सूचना। यस महेन्द्रनगर वितरण केन्द्र अन्तर्गत 60 दिनभन्दा बढी अवधिको विद्युत महसुल बाँकी रहेका ग्राहकहरूको विद्युत लाइनहरू काट्ने कार्य भइरहेकोले समयमै विद्युत महसुल बुझाउन हुन सम्पूर्ण ग्राहकहरूमा नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र हार्दिक अनुरोध गर्दछ। नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र, महेन्द्रनगर, कञ्चनपुर।
अब समाचार क्रम विस्तारमा। चालु आर्थिक वर्षको प्रथम चौमासिकमा सुदूरपश्चिम प्रदेश सरकारले पुँजीगत खर्च 5% पनि कम गरेको छ। प्रदेशमा विकास निर्माणका काममा ढिलासुस्ती हुँदा पुँजीगत खर्च न्यून देखिएको हो। सरकारको शैली हेर्दा विगत जस्तै आर्थिक वर्षको अन्त्यमा मात्रै बजेट खर्च गर्ने प्रवृत्ति यस वर्ष पनि दोहोरिने भन्दै प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारलाई सचेत गराएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा जम्मा 1,27,61,00,000 मात्रै बजेट खर्च गरेको छ। यो कुल बजेटको 4.60% मात्रै खर्च हो। सरकारको अहिलेकै कार्यशैलीले विगत जस्तै असार मसान्तमा बजेट खर्च गर्ने प्रवृत्ति दोहोरिने भन्दै यसलाई सच्याउन प्रदेशसभा सदस्य मान बहादुर धारले आग्रह गर्नुभएको छ। प्रतिपक्षी पनि सरकारले बजेट खर्चलाई गति दिएर असारे विकासको अन्त्य गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले सरकारले विगतकै परिपाटी दोहोऱ्याउन नहुने बताउनुभयो। प्रदेश सरकारले भने पहिलो चौमासिकमा प्रक्रियागत धेरै काम अघि बढेकाले दोस्रो चौमासिकमा बजेट खर्च अघि बढ्ने दावी गरेको छ। अघिल्लो वर्ष जस्तो यो वर्ष जेठ 4 विकास निर्माणका काम नहुने प्रदेशका भौतिक विकास मन्त्री पठानसिंह बोहराले बताउनुभयो। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा र नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर चिरञ्जीवी नेपालबीच आज काठमाडौँमा भेटवार्ता भएको छ। भेटका क्रममा सुदूरपश्चिम वित्तीय सम्मेलन 2076का बारेमा छलफल भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटमा मन्त्री बोहराले गभर्नर नेपाललाई सुदूरपश्चिममा वित्तीय सम्मेलनले प्रदेशको आर्थिक रूपमा निकै उपलब्धि हासिल गर्ने बताउनु भएको हो। मन्त्री बोहराले सम्मेलनमा गभर्नर नेपाललाई निमन्त्रणा समेत दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले मङ्सिर 20 गते धनगढीमा वित्तीय सम्मेलन गर्दैछ। अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच बढ्न नसकेको र जनतामा वित्त सम्बन्धी जानकारी कमजोरीको अवस्थामा यसको पहुँच बढाउन यो सम्मेलन गर्न राखिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। मङ्सिर 20 गते आयोजना हुने सम्मेलनमा बैङ्क तथा वित्तीय संस्थाका पदाधिकारी, विभिन्न राजनीतिक दलका शीर्ष तहका व्यक्ति, उद्योगी, व्यवसायी, सबै स्थानीयका प्रमुख तथा अन्य सरकारवालाहरूको सहभागिता रहने जनाइएको छ। कैलालीमा निर्माणाधीन मोहना पुल अन्तरिया छलेन सडकको 3 खण्डमा परीक्षणका रूपमा पिचको काम सुरु भएको छ। 14 किलोमिटर सडकको सब बेसको काम 90% भन्दा बढी भएपछि पिचको काम सुरु गरिएको मोहना पुल अन्तरिया सडक आयोजनाले जनाएको छ। पहिलो चरण अन्तर्गत मोहना पुलदेखि चौराहातर्फ 200 मिटर, बोराडाँडीमा 200 मिटर र अन्तरियादेखि धनगढीसम्म 300 मिटर सडक परीक्षणका रूपमा पिचको काम सुरु हुनेछ। 3 खण्डमा पिचको काम सुरु भएपछि त्यसको गुणस्तरीयता परीक्षण गरी अन्य क्षेत्रमा पनि पिच सुरु हुने मोहना पुल अन्तरिया सडक आयोजना का आयोजना प्रमुख होमबहादुर ऋषिले बताउनुभयो। सडक पिच गर्नअघि सम्पन्न हुने सब बेसको काम 90% भन्दा बढी पुरा भइसकेको कारण अब अन्य क्षेत्रमा पनि पिच गर्न समस्या नरहेको आयोजना प्रमुख ऋषिको भनाइ छ। यस प्रदेशको महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको मोहना पुल अतरिया छरेन सडकमा पिचको काम सुरु भए पनि अहिलेसम्म सडक खण्डमा पर्ने 3 पुलको डिजाइन इस्टिमेट समेत तयार भएको छैन। छरेन सडकमा मोहना नदी, सुनी खोला र मनहेरा खोलामा 3 पुल बनाउनु पर्नेछ तर ती पुलको डिजाइन इस्टिमेट नभएको आयोजना प्रमुख एसीले बताउनुभयो। उहाँले पुलको डिजाइन इस्टिमेट सडक विभागको केन्द्रीय कार्यालयमा पठाए पनि अहिलेसम्म स्वीकृत नभएको दावी गर्नुभएको छ। 1.68 करोड रुपियाँ लागत रहेको आयोजनाको काम 3 खण्डमा विभाजन गरेर भइरहेको छ। सडक ठेक्का सम्झौता अनुसार यही जेठमा सम्पन्न हुनुपर्ने भए पनि अहिले बल्ल आएर पिचको काम सुरु भएको हो। मोहना पुल अतरिया छलेन सडकको चौडाइ 50 मिटरको छ। अहिले 38 मिटरको सडक र बाँकी सडक सर्भिस लेनको लागि निर्माण भइरहेको छ। सडकको मध्यभागमा 3 मिटरको मिडियन, दुवैतर्फ सवारी साधन गर्नका लागि जम्मा 34.4 मिटर सडक कालोपत्रे, कालोपत्रेपछि छेउमा रेलिङ लाग्ने जनाइएको छ। कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा 4 पक्राउ गरिएको छ। धनगढी उपमहानगरपालिका 8 अनिल चन्द, प्रदीप गिरी, सन्दीप श्रीवास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा 2 दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले आज जनाएको छ। राति गाउँ धनगढीतर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई निजहरूले बाटोमा रोकेर हामी प्रहरी हौँ, तिमीहरूसँग लागु औषध ब्राउन सुगर छ भनी डराई धम्काई अपहरण गरी कुटपिट गर्नुका साथै 1,00,000 रुपियाँ नदिएमा लागु औषध मुद्दा चलाइदिन्छौँ भनी फिरौती माग गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्ष कुमार बस्नेतले बताउनुभयो। पीडित अरुण चौधरी उनीहरूको नियन्त्रणबाट भाग्न सफल भई प्रहरीलाई जानकारी गरेपछि प्रहरीको टोलीले ती अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो। यस्तै कञ्चनपुरमा लागु पदार्थ सहित 2 पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 18 बस्ने 40 वीरेन्द्र बहादुर चन्द र दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर 3 बस्ने महेश सिंह विष्टलाई लागु पदार्थ चरेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी न्यायिक उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार ती दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको छ। ती दुवैलाई लागु औषध चरेस खरिद बिक्री र ओसार प्रसार गरिराखेको छ भन्ने विशेष सूचनाको आधारमा भीमदत्त नगरपालिका वडा नम्बर 18 महाकाली अस्पतालको पछाडिबाट पक्राउ गरिएको हो। अनि दुवैजनालाई बुधबार क्षेत्रीय विशेष टोली आरआइटी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर 12 जुडेडा डी गाउँमा आज वृहत खानेपानी योजनाको शिलान्यास गरिएको छ। धनगढी महानगरपालिकाका प्रमुख नृपबहादुर ओडले विरत खानेपानी योजनाको शिलान्यास गर्नुभएको हो। नेपाल खानेपानी संस्थानको सहयोग तथा धनगढी महानगरपालिकाको पहलमा रु 12,19,00,000 लगानीमा खानेपानी योजना बन्दैछ। सबैवटामा खानेपानी पुर्याउने उद्देश्यले धनगढी महानगरपालिका क्षेत्रभित्र आधा दर्जनभन्दा बढी खानेपानीका ठुला योजना निर्माण गर्ने काम भइरहेको नगर प्रमुख ओडले बताउनुभयो। विकास निर्माणका काममा सहयोग गर्न नगरवासीहरूसँग अनुरोध गर्नुहुँदै नगर प्रमुख ओडले कसैले पनि विकासका काममा तगारो हाल्न नहुने धारणा राख्नुभयो। खानेपानी संस्थान धनगढीका कार्यालय प्रमुख अरविन्द कुमार कर्णले 3 वर्षमा सम्पन्न हुने गरी खानेपानी योजना निर्माण भइरहेको बताउनु भएको छ। उहाँले स्थानीयलाई खानेपानी भने 1 वर्षभित्र नै वितरण गरिने बताउनुभयो। खानेपानी ट्याङ्कीको क्षमता 4,50,000 लिटरको रहेको छ। यो योजनाको पानी 5,000 घरधुरीलाई पुग्ने बताइएको छ। 8 नम्बर 12 का साथै अन्य नजिकका वडाहरूमा पनि पानी वितरण गरिने जनाइएको छ। कञ्चनपुर जिल्लामा धान उत्पादनका विषयमा कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टसँग हाम्रा सहकर्मी दानसिंह डङ्गौराले गर्नुभएको कुराकानी अबको प्रस्तुतिमा।
म रामचन्द्र भट्ट, कृषि ज्ञान केन्द्र कञ्चनपुरमा कार्यालय प्रमुख।
यो आर्थिक वर्ष 2076-77 हाम्रो कञ्चनपुर जिल्लामा धान उत्पादन कति प्रतिशतले बढेको छ या कति प्रतिशतले घटेको छ?
यो गत वर्षसम्मको हाम्रो धानको उत्पादकत्व भनेको 3.1 मेट्रिक टन प्रति हेक्टरका दरले हो, होइन? अब यस वर्षको क्रप कटिङको हाम्रो बाली कटानी गरेर हामी जिल्लाको तथ्याङ्क सङ्कलन गर्छौँ। त्यो बाली कटानी गरिसकेको अवस्था छ। बाली कटानी भइसकेपछि त्यो तथ्याङ्कलाई चाहिँ कम्पाइलेसन, भर्खर धान काटि भ्याएको किसानहरूले फेरि हामी बाली कटानी गर्दा छोटो अवधिको धान, लामो अवधिको धान, मसिनो मोटो, त्यसै गरेर सिंचित क्षेत्र, असिंचित क्षेत्र भनेर सबै ठाउँको प्रतिनिधित्व हुने गरी हामी बाली कटानी गर्छौँ। त्यसको प्रारम्भिक रिपोर्टहरू आछ। प्रारम्भिक रिपोर्टले गत वर्षको तुलनामा यसपाला उत्पादन घटेको छैन भन्ने किसिमको देखिए पनि अब ठ्याक्कै कति प्रतिशत बढ्यो अथवा घट्यो भन्ने कुरा चाहिँ अझै टाइम लाग्छ। अहिले प्रारम्भिक हाम्रो तथ्याङ्क सङ्कलनका क्रममा देखिएको प्रारम्भिक जानकारी अनुसार गत वर्षको 3.1 मेट्रिक टन प्रति हेक्टरका दरले भएको उत्पादकत्व नघटेको जस्तो देखिएको छ। अब त्यसमा बढ्यो अथवा घट्यो, कति घट्यो भन्ने कुरा एक हप्तापछि हामी जानकारी गराउँछौँ।
यसको मतलब यो आर्थिक वर्ष धान उत्पादनमा मतलब कमी आएको छैन?
कमी आएको त्यस्तो व्यापकै नोटिसै गर्न लायक अथवा मननयोग्य कमी आएको जस्तो छैन। अलिकति 0.5% तल माथि भएको हुन सक्छ, तर उत्पादन त्यस्तो घटेको अवस्था देखिएको छैन। पछिल्लो समयमा आकाशे पानी पनि परेको र किसानहरूले वैकल्पिक स्रोतहरूको प्रयोग गरेर पनि धान बालीलाई चाहिँ बचाउन सकेकोले सुक्खा हुँदाहुँदै पनि धानको उत्पादन घटेको अवस्था छैन।
यो आर्थिक वर्ष यो गरिमा जातको धान पनि नफलेको अवस्थामा पनि के कस्तो कार्यक्रम गर्नुभयो किसानहरूका बिचमा तपाईँहरूले जो धान उत्पादनमा कमी आउन सकेन?
हाम्रा कार्यक्रमहरू, हामी त प्रविधि दिने एउटा उन्नत जातहरू र प्रविधि, धान खेतीसँग सम्बन्धित प्रविधिको प्रचार प्रसारका क्रममा किसानहरूले अब उत्पादनलाई असर पार्ने, बढी हुने अथवा कम हुने कुरा धेरै 4-5 तत्त्वले त्यसलाई चाहिँ असर गर्छ। खास गरी किसानको मेहनत, बिउ बिजनको स्तरका कुराहरू, त्यस्तै गरेर जल व्यवस्थापन, झारपात व्यवस्थापन, मल खादको कुराहरू, यिनीहरू सबै कुराले उत्पादनलाई फरक पार्छ। खालि जातले मात्रै अथवा किसानले समयमा लायो भन्दैमा अथवा माटो राम्रो छ भन्दैमा मात्रै उत्पादन हुँदैन। यी सबै कुराहरूको संयोजन राम्रो भयो भने उत्पादन चाहिँ भनेको उत्पादन अथवा जातले दिन, कुनै जात विशेषले दिन खोज्ने, बाली विशेषले दिन चाहेको उसको पोटेन्सियल, उसको सम्भाव्य जति छ त्यो चाहिँ उत्पादन हुने भावनाले प्रविधि नै महत्त्वपूर्ण कुरा हो। प्रविधिभित्र सबै कुरा आउँछ। त्यसैले प्रविधिप्रति किसानहरू जागरूक छ भन्ने कुरा देखिएको छ। त्यसैले धानको उत्पादकत्व घटेको अवस्था देखिएको छैन।
हस् त सर, समय दिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। गत वर्षको तुलनामा धान उत्पादनमा कमी नआए पनि चामलको मूल्य भने आकाशिनुलाई तपाईँ के भन्नुहुन्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
हरिदत्त भट्ट, चामलको भाव आकाशिनुको मान्यता उचित त होइन। व्यापारीहरू नाफा नखाइकन नदिने, भाव महँगो हुनु त सबैलाई चाहिँ पिड्ने कुरा हो। बरु सुन महँगो होस् के छैन, चाँदी महँगो होस् के छैन, खाद्य वस्तुहरू सस्तो भइदिनुमा सबैको भलो हुन्छ।
लक्ष्मण सिंह विष्ट, व्यापारीहरूले चाहिँ बढाएको जस्तो लाग्छ, किनभने सरकारको अनुगमन पनि कमी छ। सरकारले चाहिँ बिक्री मूल्य पनि कायम गरिदिए राम्रो हुन्थ्यो जस्तो लाग्छ। विशेष सरकारले ध्यान दिनुपर्छ जस्तो लाग्छ।
गिराज भनेरू बिचौलियाले गर्दाखेरि रेट बढ्ने खास कारण त्यो नै हो। गभर्मेन्ट नियन्त्रण गर्नु खासै गभर्मेन्ट कमजोरी हो यो, अनि बजार नियन्त्रण गर्नुपर्ने, अनि उसले रेट फिक्स गरिदिनुपर्ने, योभन्दा बढी बेच्न पाउने गर्नुपर्ने।
टेकराज पन्त, धानको उत्पादनमा वृद्धि भए पनि चामलको मूल्य बढ्नुको एउटा मेन कारण चाहिँ के हो भनेपछि यो जो सङ्घीयतामा हाम्रो मुलुक गयो नि यसको कारणले पनि केही महँगाई चाहिँ बढ्यो, तर त्यसको साथसाथै यसमा चाहिँ अब कालो बजारियाहरूको पनि केही न केही भूमिका चाहिँ अवश्य हुन्छ, किनभने लिनुपर्ने बेनिफिट भन्दा बढी लिने उनीहरूले चाहिँ मौका पायो। सरकारले यसको मूल्य एकदमै कायम गरिदिनु पर्यो, क्रेतालाई पनि मार्का नपरोस् र विक्रेतालाई पनि नपरोस्, किसानहरू छन् परिश्रमको आधारमा मूल्य निर्धारण गरिदियो भने बढ्ने थिएन, तर अब त्यो चाहिँ निर्धारण गर्न नसकेको अवस्था चाहिँ पक्कै हो सरकार।
घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार तपाईँले शुक्ला फाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ्गा एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचार सुनिरहनु भएको छ।
नमस्कार है मामा, सबै भाइ बहिनी विद्यालय गएछन्, छोरी अस्मितालाई चाहिँ किन नपठाउनु भएको?
हेर भान्जा बाबु, अब यो व्हील चेयरमा बसिरहने छोरीले पढेर जाहिरी खान सक्ने हो होइन, हामीलाई पाल्न सक्ने हो होइन, फेरि खर्चको महामारी हुँदै गर्दा यिनलाई पढाउँ कि घरै राखौँ हुँदो रहेछ क्या भान्जा?
लौ मामा पनि के कुरा गर्नुभएको, अपाङ्गता भएका बालबालिकाको शिक्षाको लागि त सरकारले समावेशी शिक्षाको नीति नै ल्याएको छ नि। सामुदायिक सरकारी विद्यालय र क्याम्पसमा निशुल्क नै पढ्न पाउने, छात्रवृत्ति पाउन सक्ने जस्ता कुराहरू थाहा छैन मामालाई?
अहँ।
अनि नि मामा, अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारले निजामती सेवामा 5% आरक्षणको व्यवस्था गरेको छ, राम्ररी पढिन् भने त अस्मिताले जाहिर खाएर आफू पनि आत्मनिर्भर हुन्छन्, तपाईँहरूलाई पनि पाल्न सक्छन्, होइन र मामा?
भान्जा बाबुको कुरामा पनि दम छ है, आजै छोरीलाई विद्यालय भर्ना गर्न लिएर जान्छु म।
अभिभावकले अपाङ्गता भएका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित नगरौं।
IFES र USAID को सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
सूचना सूचना सूचना, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको आर्थिक वर्ष 2076-77 विस्तृत वार्षिक कार्यक्रम अनुसार सार्वजनिक निजी साझेदारीमा व्यावसायिक बाख्रा कुखुरा बङ्गुर हाँस प्राकृतिक जलाशयमा माछा पालन उपकरण वितरण तथा विभिन्न उद्योग प्रवर्धनका कार्यक्रम सञ्चालन गर्न मङ्सिर 1 गते 30 दिने सूचना प्रकाशन भएकाले सरोकारवाला सबैमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। विस्तृत जानकारीका लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर तथा जिल्ला सम्पर्क केन्द्र कैलालीमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर।
खानु खाए के मिठी न खेलन आइए हला,
तेरे संग खेलत के तो अच्छो लागत है।
अहाँ आपन खेल के मेर घर जाएंगे और संगे कथा पढ़ेंगे हला।
अहाँ मौके फिर मेरे या रोज दिन घर में पढ़न कहा था और मेरे पढ़ो भाव सुनत फिर है।
हाँ हाँ, मैं फिर रोज दिन घर में हल्ला ना हुनिया बिच्चा में बैठ के पढ़ता हूँ। अय्या दुआ के सुनाए के पढ़न गजब अच्छो लागत है।
तेर और मेरे बात कितो मिलता है,
तभी तो अपन मिलन वाले संगी भाई है।
कक्षा 1, 2, 3 में पढ़न बारे बच्चा के अभिभावक से घर में रोज दिन शांत वातावरण बनाए के अर्थ बुझक मस्कन पढ़न के ताही जितो सिखत हो उतुए जद्दी समय दियो। दिन के कम 10 मिनट होन से फिर समक के पढ़न से हमर बच्चनक पढ़ाई सिखाई अच्छो होत है।
अमेरिकी अंतर्राष्ट्रीय विकास नियोग USAID के सहयोग में शिक्षा विज्ञान और प्रविधि मंत्रालय से जारी।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर 7 स्थानीयहरूले निर्णय भएकै स्थानमा वडा कार्यालय स्थापना गर्न माग गरेका छन्। स्थानीय 324 जनाले आज धनगढी उपमहानगरपालिकाका प्रमुख निरपबहादुर ओडलाई वडा कार्यालय निर्माण गर्ने भनी निर्णय गरिएको शिव आधारभूत विद्यालयको पूर्वपट्टि पूर्वपट्टिको उपलब्ध गराइएको जग्गामा भवन बनाउन मागसहित ज्ञापन पत्र बुझाएका हुन्। सोही ठाउँमा वडा कार्यालय निर्माण गर्ने भनी गत वैशाख 17 गते वडा समितिले निर्णय गरेको थियो। सोही बमोजिम धनगढी उपमहानगरपालिकाले भवन निर्माणको लागि टेन्डर समेत निकालेको थियो। पछिल्लो समयमा दुर्गा मन्दिर भएको क्षेत्रमा वडा कार्यालय निर्माण गर्न माग राख्दै पत्रकार सम्मेलन गरेपछि विवाद सिर्जना भएको थियो। ज्ञापन पत्र बुझ्दै नगर प्रमुख ओर्दे पहिले दुर्गा मन्दिर भएकै ठाउँमा वडा कार्यालय निर्माणका लागि ठाउँ हेरिएको बताउँदै त्यहाँ मिनी कपडहल निर्माण भइरहेको जमिन अपुग भएकाले शिव आधारित विद्यालय भएको ठाउँमा विद्यालयसँग जमिन मागेको बताउनुभयो। ज्ञापन पत्र बुझ्दै उहाँले स्थानीयले सबै ज्ञापन पत्र बुझाउँदै स्थानीयहरूले सबैको केन्द्र पर्ने र वडा समितिले निर्णय गरी टेन्डर आह्वान समेत भएकोले शिव आधारित विद्यालयले उपलब्ध गराएको जमिनमा नै वडा कार्यालय निर्माणको माग राखेका छन्। स्थानीय कलेसु चौधरीले काम हुन नदिने केही व्यक्तिहरू काम रोक्नमा सक्रिय देखिएकाले दबाब दिन उपमहानगरपालिका कार्यालय पुगेको बताउनुभयो। विश्व बैंकले नेपालले विद्युतको क्षेत्रमा राम्रो प्रगति गरेको जनाएको छ। आजदेखि काठमाडौँमा सुरु भएको ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै विश्व बैंकका देशीय निर्देशक फरिस एच हदात जर्भोसले नेपालले विद्युत उत्पादन र विद्युतीकरणमा राम्रो गतिमा प्रगति गरिरहेको बताउनुभयो। निर्देशक जर्भोसले सन् 2017 सर्वेक्षणपछि नेपालले ग्रिड विद्युतीकरण जनसङ्ख्या 72-78 बढाउँदै थप प्रगति गरेको र सन् 2018 देशमा लोड सेडिङ हटाएकोमा खुसी लागेको बताउनुभयो। उहाँले गुणस्तरीय विद्युतको लागि नेपाल सरकारसँग साझेदार गर्न पाएकोमा गर्व लागेको पनि बताउनुभयो। तर विश्व ब्याङ्कले गरेको सर्वेक्षणले विद्युत पहुँचको गुणस्तरतामा प्रगति भए पनि 170 परिवारले प्रदूषणकारी र हानिकारक इन्धनलाई खाना पकाउनमा प्रयोग गरिरहेको देखाएको छ। सम्मेलनमा वैकल्पिक ऊर्जा परिवर्तन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले आउँदो दिनमा पर्याप्त बिजुली आपूर्ति भएपछि खाना पकाउन आयात गरिएको एलपिजीमा ठूलो निर्भरता हटाउनु पर्नेमा जोड दिनुभयो। नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त 6 मन्त्री र 3 राज्यमन्त्रीले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शीतल निवासमा शपथ लिएका हुन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हा, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट पदाधिकारी उपस्थित भएका थिए। प्रधानमन्त्री ओलीले मन्त्री परिषद पुनर्गठन गर्दै हृदयेश त्रिपाठीलाई संघीय मामला तथा सामान्य प्रशासन, घनश्याम भूषाललाई कृषि तथा पशुपन्छी विकास, लेखराज भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति, रामेश्वर राय यादवलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा, वसन्त कुमार निङमाङलाई भौतिक पूर्वाधार तथा यातायात र पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको थियो। यस्तै मोतीलाल दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति, रामवीर मानन्थरलाई शहरी विकास र नवराज राउतलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री ओलीले यसअघि कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य र स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्रीका रूपमा जिम्मेवार हेरफेरको जिम्मेवारी दिनुभएको थियो। मन्त्री परिषद पुनर्गठन हुँदा गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव, चक्रपाणी खनाल, रघुवीर महासेठ, थमया थापा मन्त्रीबाट तथा रामकुमारी चौधरी, डाक्टर सुरेन्द्र यादव र धनबहादुर बुढा राज्यमन्त्रीबाट बाहिरिनु भएको छ। सरकारले उत्तर र दक्षिण सीमा निरीक्षण गर्न समिति बनाउने भएको छ। मन्त्री परिषद बैठकले नेपाल भारत सीमा निरीक्षण समिति र नेपाल चीन सीमा निरीक्षण समिति बनाउने निर्णय गरेको हो। सरकारका निर्णयहरू सुनाउन आयोजित पत्रकार सम्मेलनमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले कूटनीतिक र राजनीतिक प्रयासबाट सीमा विवाद टुङ्ग्याउने बताउनुभयो। यस्तै सरकारले सेनाका 61 रथीवृन्द तथा अधिकृतहरूको सर्वाह गरेको छ। प्राविधिक सहायक रथी रामधर सिंहलाई प्राविधिक उपरथी र प्राविधिक महासेनानी कमल विक्रम शाहलाई प्राविधिक सहायक रथीमा बढुवा गरिएको मन्त्री बासकोटाले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले जबरजस्ती गर्ने मुद्दाका 4 पीडितलाई राज्यले अभिभावकत्व ग्रहण गर्ने र उनीहरूलाई जनही 5,00,000 रुपियाँ उपलब्ध गराउने समेत निर्णय गरेको छ। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनएसएलले अब 21,10,00,000,000 रुपियाँ मात्रै पुँजीगत लाभकर तिरे पुग्ने भएको छ। यसअघि ठुला करदाता कार्यालयले 39,06,00,000,000 रुपियाँ कर तिर्न भनेको थियो। एनएसएलको सेयर स्वामित्व खरिद बिक्री भए बापत एनएसएलले तिर्नुपर्ने करमा ठुला करदाता कार्यालयले त्रुटि गरेको भन्दै सर्वोच्चले 17,95,00,000,000 रुपियाँ कम गरी 21,10,00,000,000 रुपियाँ मात्रै तिर्नुपर्ने फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो। गएको बैशाखमा ठुला करदाता कार्यालयले एनसेलले 62,63,00,000,000 रुपियाँ कर तिर्नुपर्ने जनाएको थियो। त्यसमध्ये 23,57,42,00,000 तिरेको र 39,00,00,000 6 करोड तिर्न बाँकी रहेको ठुला करदाता कार्यालयले जनाएको थियो। तर त्यो निर्णय विरुद्ध एनएसएस सर्वोच्चमा गएको थियो। न्यायाधीशहरू तेज बहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बर बहादुर साई, सुषमालता माथिमा र मनोज कुमार शर्माको वृहत्पूर्ण इजलासले ठुला करदाता कार्यालयले 17 अर्ब 95 करोड रुपैयाँ बढी कर निर्धारण गरेको निष्कर्षसहितको फैसला गरेको हो। ठुला करदाता कार्यालयले केही शुल्क निर्धारणमा त्रुटि गरेको सर्वोच्चको फैसलाको पूर्ण पाठमा उल्लेख गरिएको छ। अब खेल सम्बन्धी खबर। दक्षिण एसियाली खेलकुद अन्तर्गत काठमाडौँमा आउँदो बुधबारदेखि भलिबलका खेलहरू सञ्चालन हुने भएका छन्। भारत, नेपाल र बङ्गलादेश एउटा समूहमा छन् भने पाकिस्तान, श्रीलङ्का, मालदिव्स अर्को समूहमा छन्। दक्षिण एसियाली खेलकुद अन्तर्गत भलिबलमा भारतले आफ्नो वर्चस्व कायम गर्दै आएको भए पनि यो संस्करणमा पाकिस्तान बलियो देखिएको छ। जकार्तामा भएको यो एसियाली खेलकुदमा भारत पाकिस्तानसँग 3-1 सेटमा पराजित भएको थियो। पहिलो सेटमा भारतले 25-21 जित निकाले पनि पछिल्ला 3 सेटमा पाकिस्तानले कमब्याक गरेको थियो। यस्तै तेहरानमा भएको एसियाली च्याम्पियनमा पनि भारत पाकिस्तानसँग 3-2 सेटमा पराजित भएको थियो। प्रशिक्षक ड्रागन मिहाइलोभिचले भारतीय टिमको स्तरोन्नतिमा योगदान दिँदै आएका छन्। उनले आफ्ना 5 महिने कार्यकालमा नै भारतलाई ओलम्पिक छन्डमा पुर्याएका थिए। तर पनि टिममा 23 वर्ष मुनिको एसियाली च्याम्पियनसिपमा कास्य पदक जितेका खेलाडी छन्। प्रशिक्षकले यो पटक टिममा क्षमतावान युवा खेलाडीहरूलाई बढी मौका दिने भएका छन्। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। चालु आर्थिक वर्षको प्रथम चौमासिकमा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च न्यून। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहरा र गभर्नर नेपाल बीच भेटवार्ता। कैलालीमा निर्माणाधीन मोहना पुल अतरिया 6-लेन सडकको परीक्षणका रूपमा पिचको काम सुरु। कञ्चनपुरमा लागु पदार्थ सहित 2 जना पक्राउ। नेपालले विद्युतको क्षेत्रमा राम्रो प्रगति गरेको विश्व बैङ्कको भनाई। नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण। र साग अन्तर्गत आउँदो बुधबारदेखि भलिबलका खेलहरू सञ्चालन गरे। समाचार बुझ्न सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905205774 पाउन सक्नुहुनेछ। हामी तपाईँका समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र वीरेन्द्र राणाजीलाई विशेष धन्यवाद दिँदै म समाचार प्रस्तुत ओम प्रकाश पनि बिदा हुन्छु। हस्त नमस्कार।